अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगत को प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, था संचार नेटवर्क मा।
यस कार्यक्रम का साथ मा कृषि विकास बैंक लिमिटेड, तपाई हाम्रो घर आँगन को बैंक, महालक्ष्मी विकास बैंक, सबल बैंक, सबल सहकार्य।
नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। प्रत्येक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। विक्रमसम्म 2061 मङ्सिर 29 गते मन्त्री स्तरीय निर्णय गरी 2062 असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकोले नेपालका अधिकांश मानिस यो पेसामा खेतीपाती गरिरहेका छन्। किसानका वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छ। आज दिन असारे भाकामा लोकदोरी गाउँदै छुपुमा छुपु हिलोमा धान रोपिन्छ। छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला जस्ता लोक लहेका गीत गाएर खेतमा रमाइलो पनि गरिन्छ। असार 15 नेपालमा विशेष प्राथमिकता दिएको छ। यस वर्षको धान दिवस हाम्रा लक्ष्य उद्देश्य र हाम्रो धानको अवस्था लगायतका विषयमा कुराकानी गर्नका लागि वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि विभागका निर्देशक महादेव पौडेल हाम्रो सम्पर्कमा हुनुहुन्छ। यहाँलाई स्वागत छ थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा। सर्वप्रथम त यो वर्षको धान दिवस हामीले कसरी मनाउँदैछौँ, सरकारी स्तरबाट यो विषयमा जानकारी गराइदिनुहोस् न।
यस वर्ष हामीले 17 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदैछौँ। यस धान रोपाई महोत्सवमा चाहिँ हाम्रो धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ हामीहरूले मनाउँदैछौँ। यसलाई अब यो अहिलेको वर्षमा COVID-19 को चाहिँ महामारीको कारणले गर्दाखेरि हामीले धेरै ठुलो तामझाम चाहिँ होइन, अलि सिम्बोलिक रूपमा चाहिँ यसलाई थोरै जनसहभागिता, थोरै चाहिँ जनसहभागितामा धेरै भिडभाड नगरिकन यो हाम्रो कृषि अनुसन्धान परिषदको चाहिँ हाताभित्र रहेको नाममा मनाउने चाहिँ कार्यक्रम रहेको छ।
अब हामीले चाहिँ अब अहिले कोरोना महामारीको अवस्थामा छौँ, यसका बावजुद अहिले मनसुन समयमा भयो, यस कारणले गर्दा आगामी वर्ष धान उत्पादन पनि वृद्धि हुने अनुमान पनि गरिएको छ। के कस्ता लक्ष्य उद्देश्य लिएका छौँ अहिले धान दिवस मनाउँदै गर्दा आगामी वर्षको उत्पादनको सवालमा?
धन्यवाद। यस वर्ष हामीले चाहिँ तपाईँले भने जस्तै मनसुन चाहिँ समयमा चाहिँ आएको छ र त्यही मनसुन जति वर्षा चाहिँ हामीले एभरेज नेपालमा एभरेज वर्षाको चाहिँ अनुमान गर्छौँ, त्योभन्दा त्यस्तै अथवा त्योभन्दा बढी राम्रो चाहिँ वर्षा हुने अनुमान चाहिँ गएको छ। र अहिले यस वर्ष चाहिँ COVID-19 कारणले गर्दाखेरि केही हाम्रो चाहिँ उत्पादन सामग्री जस्तै रासायनिक मलमा केही ढुवानीमा केही समस्या भए पनि किसानहरूले बिउहरू राम्रो समयमा राख्नुभएको छ र हामीले चाहिँ नेपाल सरकारले धान उत्पादनलाई बढाउने किसिमका चाहिँ कार्यक्रमहरू, उन्नत बिउका चाहिँ उन्नत बिउहरू वितरण र उन्नत बिउले चाहिँ क्षेत्र ढाक्ने क्षेत्रफल बढाउने अनि चैती धानको क्षेत्रफल विस्तार गर्ने र उत्पादकत्व वृद्धि गर्ने जस्ता कार्यक्रमहरू राखेर हामीले चाहिँ धानलाई चाहिँ वृद्धि गर्ने चाहिँ नेपाल सरकारले चाहिँ सोच राखेको छ।
हामीले प्रत्येक वर्ष धानमा आत्मनिर्भर हुन सक्ने अवस्था छ भनेका छौँ, अब 3 वर्षको लक्ष्य छ क्यारे हाम्रो धानमा आत्मनिर्भर हुने। आज यही धान दिवसका समाचारहरू पढ्दै गर्दा हामीले चाहिँ यो चालु आर्थिक वर्षको 11 महिनामा चाहिँ 31 अर्ब बढीको चामल मात्रै आयात भयो भन्ने विवरण पनि सँगै पढ्नु परेको छ। यो अवस्था र नेपालमा चाहिँ धान उत्पादन हुने सम्भावनालाई विश्लेषण गर्दा के देख्न सकिन्छ?
यहाँ नेपाल यहाँले भनेको चाहिँ सही हो। नेपाल हामीले चाहिँ जति उत्पादन गरेका छौँ हाम्रो चाहिँ धान खाने अथवा चामल खाने बानीले गर्दाखेरि केही अपुग चाहिँ रहेको छ। हामीले अन्न भने अन्न खाने भएदेखि हामीले पुग्न सक्ने अवस्था थियो, तर धान चामल मात्रै खाने बानी भएको कारणले गर्दाखेरि नपुग्यो। हामीले अब यो चालु आर्ममा चाहिँ लगभग 55,50,000 मेट्रिक टन जति धान उत्पादन भएको थियो र यो चालु आर्ममा चाहिँ करिब 6 6 मेट्रिक 6 लाख मेट्रिक टन जति चामल करिब आएको चाहिँ हामीले अनुमान गरेका छौँ। यो भनेको मतलब 10 लाख मेट्रिक टन जति धान चाहिँ बराबरको चामल आएको हो। त्यस कारणले हामीले अनुमान गर्दाखेरि के भने 10 लाख मेट्रिक टन जति धान हामीले चाहिँ अहिले उत्पादन गर्यो भन्दा कम हामीलाई चाहिँ डिमान्ड चाहिँ त्यो पुरा हुन सकेको छैन 10 लाख मेट्रिक टन जति धान। त्यस कारणले गर्दा नेपाल सरकारले अहिले चैती धानको चाहिँ जुन उत्पादकत्व चाहिँ धेरै राम्रो छ, औसत उत्पादकत्व अहिले हाम्रो देशमा चाहिँ 3.8 छ भने चैती धानको उत्पादकत्व झन्नै 5 मेट्रिक टन प्रति हेक्टर छ। त्यस कारणले यसको क्षेत्रफल चाहिँ बढाउने एउटा लक्ष्य राखेका छौँ भने अब विदेशबाट आउने चाहिँ चामल धेरै जसो मसिनो टाइपको चामल हुने गर्छ। यहाँ मान्छेहरूले मसिनो चामल चाहिँ खोज्ने गरेको कारणले गर्दा त्यो आयात भएको हो। त्यस कारणले हामीले मसिनो चाहिँ धान चाहिँ को क्षेत्रफल विस्तार चाहिँ गर्ने हामीले लक्ष्य राखेका छौँ। त्यस कारणले गर्दा आगामी 3 वर्ष अथवा चाहिँ त्योभन्दा 1-2 वर्ष बढी लाग्ला हाम्रो चाहिँ यो धान चाहिँ देशमा चाहिँ जुन माग छ त्यसलाई पूर्ति गर्ने चाहिँ हामी लक्ष्यसहित अगाडि बढेका छौँ।
र अन्तिममा बताइदिनुहोस् अब धानको उत्पादनको लागि पानी हावासँगै घामसँगै अब रासायनिक मल प्राङ्गारिक मल यीहरूको पनि त्यत्तिकै मात्रामा आवश्यकता पर्ने हुन्छ। हामीले कहाँ प्रत्येक वर्ष चाहिँ मलको अभावले गर्दा यसले उत्पादनमा समेत असर पारेको भनेर भनिन्छ, यसको दीर्घकालीन समाधानका लागि तपाईँहरूका केही योजनाहरू केही छन् कि?
ये तपाईँले भनेको प्रश्न चाहिँ महत्त्वपूर्ण छ। हाम्रो देशमा चाहिँ लगभग 7 लाख मेट्रिक टन जति रासायनिक मल चाहिँ को चाहिँ माग छ, आवश्यक पर्दछ। त्यसमा चाहिँ अहिले हामीले लगभग 3-4 लाख मेट्रिक टनसम्म मात्रै चाहिँ हामीले चाहिँ आपूर्ति गरिरहेका छौँ होइन। त्यस कारणले गर्दाखेरि यो चालु अबमा चाहिँ हामीले चाहिँ अलि रासायनिक मलमा चाहिँ आपूर्तिमा चाहिँ अलि बढाउने चाहिँ लक्ष्यसहित करिब 10 अरब जति चाहिँ रासायनिक मलमै अनुदानमै चाहिँ बजेट विनियोजन गरेका छौँ। र त्यस कारणले अब विगतको चाहिँ अनुभवलाई चाहिँ हामीले चाहिँ मध्यनजर गर्दै यसलाई समयमै चाहिँ ल्याउने आपूर्ति चाहिँ गर्ने व्यवस्था मिलाउनको लागि नेपाल सरकार तत्पर रहेको छ।
हस्, तपाईँको महत्त्वपूर्ण समय र विचार हामी र हाम्रो श्रोतालाई उपलब्ध गराइदिनु भयो, धन्यवाद।
यहाँले मौका दिनुभयो मलाई चाहिँ मेरो चाहिँ केही भनाइराख्नको लागि, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि विभागका निर्देशक डाक्टर महादेव प्रसाद पौडेल। थाहा सञ्चार नेटवर्कको इकोनोमिक टाइम्समा अब बाँकी आर्थिक समाचार। सर्वोच्च अदालतले विदेशमा अलपत्र नागरिकलाई निशुल्क उद्धार गर्न दिएको आदेशलाई टार्न सरकारले 16 असारदेखि उद्धार कार्य नै रोक्ने तयारी गरेको छ। उद्धारका नाममा सरकारको दोब्बरभन्दा बढी भाडा असुल गरेको पाएपछि सर्वोच्च अदालतले 2 साता अगाडि विदेशमा अलपत्र नागरिकलाई निशुल्क उद्धार गर्न सरकारलाई आदेश दिएको थियो। वैदेशिक रोजगारीमा गएकाहरूबाट नै असुल गरेर बनाइएको कल्याणकारी कोषमा रहेको 6 अर्ब प्रयोग गरेर उद्धार गर्न सर्वोच्चले भनेको थियो, तर सरकारले हालसम्म सो रकमबाट गरिने उद्धार सम्बन्धी कार्यविधि बनाउन अलमल गरिरहेको छ। सरकारी लापरवाहीका कारण कामदारहरू दोब्बर भाडा तिरेर आउन बाध्य भइरहँदा सरकारकोले व्यवस्थापन गर्न कठिन भएकाले भन्दै उद्धार कार्य नै रोक्न लागेको हो। 32 जेठदेखि सुरु गरिएको उद्धारको तालिका अनुसार 11 असारसम्म 24,000 नागरिक स्वदेश फर्काइने तयारी थियो, तर असार 14 गते आइतबारसम्म 12,151 नेपाली मात्रै स्वदेश फर्काइएको छ। सरकारले 16 गतेसम्म थप 2,000 मात्रै उद्धार गर्नेछ। विभिन्न मुलुक का नेपाली दूतावासले 50,000 भन्दा बढी नागरिक अलपत्र परेको भन्दै नेपाल फर्किन आवेदन दिएका छन्। जेठ 12 गते मन्त्री परिषदको बैठकले जेठ 32 गतेदेखि असार 11 गतेसम्म स्वदेशी र विदेशी विभिन्न एयरलाइन्स मार्फत उनीहरूलाई नेपाल फर्काउने निर्णय गरेको थियो। सरकार आफैले 24,000 सूची सार्वजनिक गरेपछि आधा नागरिकमा पनि फर्काउन नपाउँदै चार्टर्ड फ्लाइट रोक्ने तयारी गरिएको छ। अति जोखिममा परेका नागरिकलाई फर्काइसकेको र बाँकीलाई अहिले फर्काउन उजुरी जरुरी नदेखिएकोले कोरोना व्यवस्थापन सेन्टरका प्रवक्ता नारायण भिडारी बताउनुहुन्छ। युएईको विगतमा 4 महिनादेखि बेरोजगार भएका कामदार सरकारी जहाजको पर्खाइमा छन्। कोरोना सुरुवातदेखि नै रोजगारी गुमाएका कारण खान बस्न समस्या भएको युएईमा जहाज कुरिरहेका कामदार केपी निरौला बताउनुहुन्छ। 4 वर्षदेखि युएईमा कार्यरत निरौला 4 महिनादेखि बेरोजगार हुँदा खान मुस्किल परेको बताउनुहुन्छ। पेटको बिरामी उहाँको कागजपत्रसहित आफू बिरामी भएकोले छिटो जान चाहेको आवेदन दिनुभएको थियो, तर दूतावासले अहिलेसम्म सम्पर्क नगरेको उहाँको भनाइ छ। मैले दूतावासमा बारम्बार कल मैसेज भोइस कल गरेको छु तर आजसम्म केही खबर आएको छैन। उहाँले गुनासो गर्नुभयो, उहाँलाई कम्पनीले आफैले टिकट व्यवस्थापन गरिदिने भएको छ। युएईको भल ट्राभल्स कम्पनीमा कार्यरत 500 नेपाली श्रमिक 3 महिनादेखि बेरोजगार छन्। सहयोगी संस्थाहरूको खाना उपलब्ध गराए पनि आइतबारदेखि त्यो पनि रोकिने बताएको छ। उनीहरू पनि दूतावासमा आवेदन दिएका छन् तर दूतावासबाट कुनै पनि खबर नआएको उनीहरूको गुनासो रहेको छ। नियोगहरूका अनुसार युएईमा नेपाल फर्किनका लागि 18,000 आवेदन दिएका छन्। यस्तै साउदी अरबमा 10,000, कतारमा 8,400, मलेसियामा 6,800, बहराइनमा 1,000, ओमनमा 700 आवेदन दिएका छन्। तर सरकारले 30 मुलुकबाट 24,148 जनालाई नेपाल फर्काउने सूची सार्वजनिक गरेको थियो, जसमध्ये मलेसियाबाट 6,425, कतारबाट 3,600, कुवेतबाट 2,991, बहराइनबाट 372, युएईबाट 410, साउदी अरबबाट 3,312, रियादबाट 2,152, जेद्दाबाट 1,100, 16 लगायत अन्य मुलुकबाट पनि नेपाल फर्काइने बताइएको थियो। सरकारले वैदेशिक रोजगारमा गएका श्रमिक कम्पनीसँग करार अवधि सकिनु अगाडि नै रोजगार गुमेकाहरूलाई निशुल्क उद्धार गर्ने भनेको छ। यस्ता श्रमिकले नेपाल फर्किसकेको अवस्था भने सरकारले शोध भर्ना प्रदान गर्ने जनाइएको छ। सर्वोच्चको आदेशअनुसार कामदार निशुल्क ल्याउनुको साटो 16 गतेबाट उद्धार नै बन्द गर्दै सरकार नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। काभ्रेका 46 वर्षीय सुदर्शन धिताले बुटुल सुर्खेत रुटमा रात्रिवश चलाउन थालेको 1 दशक नाग्यो। गाडी चल्दा कमाई राम्रै थियो, 5 जनाको परिवार राम्रै पालिएको थियो, तर 3 महिना यता उनको सुक्को कमाउन सकेका छैनन्। पैसा नभएपछि कोठा भाडा तिर्न पनि सकिएको छैन। भाडामा 8,000 रुपियाँ छ, बिजुली पानीको छुट्टै तिर्नुपर्छ। उहाँले भन्नुभयो, अहिले ऋण गरेर चामल किन्नु परेको छ। लकडाउन यता गाडीले आफू बस्ने कोठामा अगाडि राखिएको छ, घरबाटै गाडी हेर्दै बस्थे। उहाँले भन्नुभयो, आइतबार गाडीमा पसेर हेर्दा झार उम्रिसकेको रहेछ, स्टार्ट पनि भएन। उहाँका अनुसार सबैजसो टायर बसेका छन्। अहिलेसम्म राहतका नाममा 25 किलो चामल, 5 किलो दाल, 1 लिटर तेल, केही पिठो बाहेक नपाएको उहाँको गुनासो छ। गाडी नचलाएकोले साउजीलाई पनि भन्न सक्ने अवस्था छैन। उहाँले भन्नुभयो, कालो नम्बर प्लेटको ट्रक र रातो नम्बर प्लेटको गाडी चलिरहेका छन्, तर हामीले मात्र किन रोकिएको थाहा छैन। अर्घाखाँची र प्युठानबाट 2,000-3,000 भाडा तिरेर 2-3,000 भाडा तिरेर यात्रु बुटोल आउने गरेका छन्। गाडीमा यात्रु भरेरै ल्याउने गरिएको छ। ट्रक र रातो नम्बर प्लेटमा गाडी चलाउन चाहिँ कोरोनाले लाग्दैन। उहाँको प्रश्न छ कि कोरोना हामी सोझा साझा मजदुरलाई मात्र लाग्ने हो, होइन भने किन हाम्रो रोजीरोटी मात्र सरकार बाधक बन्छ। सरकार बेवास्ता गर्दा आफूहरू मारमा परेको उहाँको गुनासो छ। 2050 सालदेखि गाडी चालकका रूपमा काम गर्दै आएका उहाँलाई अहिले जस्तो आर्थिक संकट कहिले परेको थिएन। भोलि स्कुलले छोराछोरीको मासिक शुल्क माग्न थाल्यो भने कहाँबाट पैसा ल्याएर तिर्ने हो थाहा छैन। उहाँले भन्नुभयो, चाँडो गाडी खुलाइदिए, स्वास्थ्य सावधानी अपनाएर चलाउँथे, रोजगारी नहुँदा परिवार पाल्न समेत सकेको छैन। सार्वजनिक यातायात नचल्दाको पीडा, गाडीमा खिया, मजदुर भोकै, छटपटीमा लगानीकर्ता, कान्तिपुर दैनिकमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार अझै बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
बी नेचुरल, बाई नेचुरल, कन्जर्भ नेचर। फोर्ब्स स्प्रिङ वाटर क्यान बीट दिस क्वालिटी।
प्रोसिड ड्रिंकिंग वाटर, फोर्ब्स स्प्रिङ वाटर,
अ क्वालिटी प्रोडक्ट अफ प्रोसिड वाटर सोल्युसन्स, ISO सर्टिफाइड कम्पनी। For any inquiry, toll-free number 1-6600-01-02424. For more details, you can visit our company too.
Be natural, buy natural, conserve nature. Forbes Spring Water.
मन परेको मायालाई पाउन त सुट पनि दामी लाउनु पर्यो नि।
अन्त राम्रो सुट कहाँ पाइन्छ त हो सोल्टी, बताइदेऊ नि त।
यति पनि थाहा छैन त?
एमएम टेलर्स क्या त,
रेडिमेड कोट पाइन्ट सुट, चार वर्षको बच्चादेखि माथि सबै उमेरका लागि कालो कोट सुट पाइने र ग्राहकहरूको अर्डर अनुसार सिलाइ गरिने एक मात्र सस्तो भरपर्दो स्थान एमएम टेलर्स न्यू रोड खिचा पोखरी चोक पिपुल्स प्लाजा अगाडि एक तल्ला माथि। अनि त्यहाँको फोन नम्बर चाहिँ छैन त? छ नि, फोन नम्बर 42509 8 9 42509 8 9।
निरोगी मन स्वस्थ जीवन,
सबै किसिमका नसा तथा मानसिक रोग, रक्सी तथा लागू पदार्थ छुटाउने सफल उपचारको लागि सम्झनुहोस्
रिदम न्युरो साइकेट्रिक हस्पिटल। यहाँ बिरामीहरूलाई भर्ना गर्ने र खुरुवा बस्न नपर्ने व्यवस्था पनि छ।
थप जानकारीको लागि रिदम न्युरो साइकेट्रिक हस्पिटल, एकान्त कुना ललितपुर, सम्पर्क 5000700700 5000700711। जीवनको रिदम बिग्रेमा रिदम आउनुहोस्।
छिटो उठ न, तयार हौ, खाना खाएर गइहाल, बैंकमा कत्रो लाइन भइसक्यो होला।
यसरी हतार र तनाव गर्ने दिन गए दिपा, अब शेयर किन्न लाइनमा बस्नै पर्दैन।
अनि के खान पानीको लाइन हो र शेयर फर्म नै आफ्नो घरमै आउनलाई?
कस्तो कुरा गरे दिपा, ढुक्क हौ न, हाम्रो कृषि विकास बैंक छ नि,
ब्याङ्कबाट पनि सेयर किन्न मिल्छ र भन्यो।
ल, कृषि विकास ब्याङ्कले आसुवा सेवा दिइरहेछ नि।
आसुवा?
हो, आसुवा। कृषि विकास ब्याङ्कको शाखामा आसुवा फारम भरेपछि आफूले मागे अनुसारको रकम ब्याङ्कले खातामा रोक राख्छ र पछि आफूलाई सेयर जति पर्छ त्यति रकम मात्र कट्टा गरी कम्पनीको सेयरधारी बनाइदिन्छ। अनि भएन त मजा।
कृषि विकास ब्याङ्कका सेवा पनि कस्ता कस्ता। आहा,
अझै सुन्नुहोस्, सेयर किन्न रोका राखेको रकममा ब्याज पाइन्छ, गाउँघरमै बसेर पनि सेयर किन्न पाइन्छ।
कृषि विकास ब्याङ्क लिमिटेड, तपाईँ हाम्रो घर आँगनको ब्याङ्क।
रेडियो थाहा संचार 99.4, निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पुर्याउन नसक्ने बताइएको छ। सर्लाही, पर्सा, रूपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछाप लगायत जिल्लामा सलह पुगे पनि यसले आइतबार साँझसम्म खास क्षति गरेको छैन। तिनै तहका सरकारको समन्वयमा नियन्त्रणको अगाडि बढाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पाल्पा र रूपन्देहीको सोइना मैना स्थित मकैमा केही क्षति गरे बाहेक अरूमा खासै क्षति गरेको छैन। मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले भन्नुभयो, नेपालमा मनसुन सक्रिय भएकोले यसले खासै क्षति नगरेको हो, अब पनि क्षति गर्ने सम्भावना छैन। भारतबाट थप प्रवेश नगरे नेपालमा देखिएका सलह आफै हराएर जाने उहाँले बताउनुभयो। विज्ञहरूका अनुसार पहेँलो रङको सलह धेरै दिनसम्म बाँच्न सक्दैन, बाँच्छन् र नेपाल भित्रिएको सलह वयस्क एकदमै थोरै रहेको छ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईको भनाइ छ, नेपालमा देखिएको सलह आफ्नै बसस्थान फर्किसकेका छन्, यो नेपालमै हराउनेछन् भन्दै उहाँले भन्नुभयो। हाल नेपालमा देखिएको किराबाट आत्तिनुपर्ने अवस्था छैन, तर भारतबाट अझै प्रवेश गर्यो भने समस्या हुनसक्छ। उहाँले भन्नुभयो, वर्षाका कारण सलहले पटक पटक ठाउँ सारिरहेको छ, त्यही भएर क्षति भएको छैन। घाम उदायो भने उसलाई शक्ति प्राप्त हुन्छ र झुण्ड बनाएर उड्छ, त्यसले भने क्षति गर्छ, तर पानी परिरह्यो भने बिस्तारै आफै हराउँछ, यद्यपि ढुक्क हुन भने सकिएको छैन। कोभिड 19 कारण चैत 10 गतेबाट बन्द रहेको सेयर कारोबार 95 दिनपछि सोमबारबाट नियमित हुने भएको छ। आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेन्ज सञ्चालक समितिको बैठकले नियमित कारोबार समय 1 घन्टा घटाएर सोमबार बजार खोल्ने निर्णय गरेको हो। यसबीच 2 दिन कारोबार खुला गरेर बजार पुनः बन्द गरिएको थियो। यसअघि नियमित कारोबार समय 5 घन्टाको हुने गरेकोमा अब भने कारोबार अवधि 4 घन्टामा सीमित प्रभावित हुने भएको छ। बजार मूल्य परिवर्तन र सर्किट ब्रेकर लाग्ने अवस्था भने चैत 10 गते बजार बन्द हुनु अगावै आधारमा हुने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताउनुभयो। बजार 4% बढ्दा पहिलो र त्यसपछि 5% र 6% बढ्दा सर्किट ब्रेक लाग्ने चलन छ। मूल्य घटबढको सीमा 10% नै कायम गरिएको छ। यद्यपि सो सीमा पुगेपछि मूल्य पुनः घटेर कारोबार गर्न सकिने व्यवस्था छ। सो दिन बिहान धितोपत्र बोर्डले बजार खोल्न नेप्सेलाई निर्देशन दिएको थियो। हामीले यसअघि 2 दिन बजार खुला गर्दा धेरै लगानीकर्ताको भुक्तानीको माध्यमबाट छनौट गर्न सकेका थिएनन्। औसत भारित मूल्य अनलाइन प्रविष्ट गर्न पनि सकिरहेका थिएनन्। धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुङ्गानाले भन्नुभयो, अब कारोबार गर्न चाहने भुक्तानीका लागि एकै दिन बैङ्कमा पुगेर सबै काम सक्न सक्छन्। भारित मूल्यको फाइल पनि अनलाइनमा ट्रान्सफर हुन सक्ने व्यवस्था गरिएको छ। यसअघि केही लगानीकर्ताले सेयर धितो कर्जामा को सीमा 65% बढाएर 80% पुर्याउनु पर्ने, ब्रोकरले दिन सक्ने मार्जिन कर्जा सुलभ बनाउनु पर्ने, सबैलाई अनलाइन प्रणालीमा जोड्नुपर्ने, कनेक्ट आइपिएस प्रयोग गरेर अनलाइन कारोबार गर्ने सीमा 10 लाख बढाउनु पर्ने, 5% पुँजीगत लाभकर अन्तिम कर मान्ने व्यवस्थापछि मात्रै कारोबार सुचारु गर्नुपर्ने माग गर्दै आएका थिए। केही दिन अघि भने धितोपत्र बोर्ड र लगानीकर्ताबीच बजार अवरुद्ध नगर्ने सहमति भएको थियो। बजार खोलेपछि अनलाइन कारोबार गर्नेहरूले समेत दोहोरो डिमेट खाता खोल्न पाउने सुविधा मिलाउन लगानीकर्ताले आग्रह गरेका छन्। नेपाल इन्भेस्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियारले भन्नुभयो, कि त अनलाइनबाट कारोबार गर्नेलाई पनि 2 खाता खोल्ने सुविधा दिनुपर्छ, कि त 1+ ब्रोकर आफ्नो डिमेट खाता पहुँच हुने व्यवस्था हुनुपर्छ। सबैतिरबाट बजार खोल्नुपर्ने दबावपछि गत आइतबार धितोपत्र बोर्डले बजार खोल्न अध्ययन समिति नै बनाएको थियो। समितिले समेत बजार खोल्नुपर्ने प्रतिवेदन पेश गरेको बुझिएको छ। अब नयाँ सिम कार्ड लिँदा हराए वा बिग्रिए पुनः निकाल्दा सम्बन्धित व्यक्ति अनिवार्य उपस्थित हुनुपर्ने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गर्दै दूरसञ्चार प्रदायकमालाई यस्तो निर्देशन दिएको हो। प्राधिकरण निर्देशनमा सम्बन्धित व्यक्ति अनिवार्य उपस्थित हुनुपर्ने र सकल परिचय पत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ। अरू परिचय पत्रको प्रतिलिपि लिएर सिम लिने र दुरुपयोग गर्न सक्ने सम्भावना भएको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो। एक व्यक्तिको परिचय पत्रको प्रतिलिपि अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनाधिकृत रूपमा अन्य व्यक्तिको मोबाइल नम्बर पहुँच पुग्न गई बैङ्किङ इमेल सेवा फेसबुक लगायतका सामाजिक सञ्जालमा समेत पहुँच पुग्न जाने र सुरक्षा खतरा बढ्ने भएकोले भन्दै प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो। लकडाउनका कारण सहकारी संस्था समस्यामा परेका छन्। मकवानपुरका प्रयास सहकारी तरलता अभाव छ। विशेष गरी ऋण तथा बचतमा कारोबार गर्ने सहकारी संस्था बढी मारमा परेका छन्। लकडाउनका कारण कर्जाको किस्ता र ब्याज असुली हुन नसकेको पालुङ बहुउद्देश्य सहकारी मुख्य व्यवस्थापक प्रकाश पौडेल बताउनुहुन्छ। यसले सहकारी बचतमा ह्रास आएको छ। उहाँले भन्नुभयो, कर्जाको माग पनि घटेको छ। पालुङ बहुउद्देश्य सहकारी मात्रै होइन, जिल्लाका सबै सहकारीको अवस्था उस्तै छ। पालुङ सहकारीले 10% ब्याज मिना गरेको छ, तर पनि भने अनुसार उठ्न भने नसकेको पौडेलको भनाइ छ। र आजका लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर 1 को खरिदर 120.74 रुपियाँ, बिक्री दर 121.34 रुपियाँ, युरो 1 को खरिदर 135.46 रुपियाँ, बिक्री दर 133.13 रुपियाँ, पाउन्ड स्टर्लिङ 1 को खरिदर 148.98 रुपियाँ, बिक्री दर 149.72 रुपियाँ, मलेसियन रिङ्गिट 1 को खरिदर 28.14 रुपियाँ, बिक्री दर 28.28 रुपियाँ, र बहराइन दिनार 1 को खरिदर 320.22 रुपियाँ, बिक्री दर 321.81 रुपियाँ रहेको छ। थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।